मैं फरार करती गई और मैं मुसलसल ये आवाज़ बुलंद कर रही थी, या जद्दा, या मुहम्मदा, या हुसैना। और वो असप सवार मेरे करीब आता गया और उसने एक नेज़े से मेरे शोल्डर्स, मेरे कंधों पर हमला किया, यानी एक नेज़ा फेंका और मैं चेहरे के बल ज़मीन पर गिरी। और वो शख्स रो रहा था। मैंने उससे कहा, तुम क्यों रो रहे हो? एक रिवायत में यूँ आया, तो उसने कहा कि मैं इसलिए रो रहा हूँ कि देखो, मैं फर्जंद रसूल, रसूल अल्लाह की पोती पर हमला कर रहा हूँ। तो कहा, फिर हमला क्यों करते हो जब तुम्हें एहसास है कि हम अहले बैत में से? तो कहा, अगर मैं ना करूँ तो कोई और ये काम करेगा। आज़ादारों, आप ये मसाइब सुन रहे हैं, इसलिए मैं आपको आज़ादार कहूँगी कि आज़ादारों, आप देखिए कि शैतान किस तरह से हमारे कबीह तरीन अमल को हमारे लिए, हमारे सामने जीनत बख्श और जीनत बना देता है कि देखो, तुम्हारा ये अमल अच्छा है, कर ही लो, क्योंकि अगर तुमने ना किया तो कोई और कर लेगा, इसलिए तुम ये अमल कर लो। ये शैतानी सिफत है। तभी आप इंशाअल्लाह जब खुतबा पढ़ेंगे हज़रत फ़ातिमा कुबरा का, फ़ातिमा बिन्त हुसैन का, तो उसमें उन्होंने अपने खुतबे में यही इस्तदलाल और इस तरह कहा है कि तुम अपने अमाल को इतना बुरा नहीं समझते, अपनी मलामत नहीं करते हो, तुम गफलत में हो। क्यों? क्योंकि शैतान ने तुम्हारे लिए इन ज़िश्त अमाल को हसीन बना दिया, कभी अमाल को तुम्हारे सामने खूबसूरत मुजस्सम कर दिया है। फिर खुद बीबी फरमाती हैं कि वो असप सवार रोता हुआ उसने मुझ पर हमला किया, मैं चेहरे के बल ज़मीन पर गिरी, मेरे जो चादर या जो मकना था उसको मेरे सर से छीन लिया, मेरा चेहरा खून से लथपथ, मेरा सर खून से लथपथ है, और उसने मुझे छोड़ दिया। मैं कुछ अरसे, थोड़ी देर बाद बेहोश हो गई। जब मैं होश में आई तो मैंने अपने आप को देखा कि मैं अपनी फूफी उम्मुल मसाइब, हमारी जाने कुर्बान हो, उस जीनत अली पर मैंने देखा कि मैं उनके दामन में मेरा सर है। और मैं क्या कहती हूँ, सबसे पहली चीज़ जो मैं अपनी फूफी से मांग रही हूँ वो ये है कि ए फूफी जान, क्या कोई कपड़ा, कोई टुकड़ा मिल सकता है जिससे मैं अपना सर ढांकूँ? जवाब सुनिए, जवाब हमें और ज़्यादा रुला देता है कि जनाब ज़ैनब फरमाती हैं, मेरी जान फ़ातिमा, न सिर्फ तू बल्कि ज़रा गौर से देख तेरी फूफी के साथ क्या हो चुका है, कि तेरी फूफी का सर भी बरहना है और सूरत जो है वो ताज़ियाने की वजह से नील पड़ चुका है सूरत पर। जनाबे फ़ातिमा बिन्त हुसैन कहती हैं कि मैं फिर उस हालत में ज़ख्मी बदन के साथ खेमे की तरफ गई जिसको अभी जलाना शुरू किया है। देखा, मेरे भाई इमाम सज्जाद उन अज़ियतों और उन ज़रबतों की वजह से नहायत और ज़्यादा ज़ाफ़ हाली हालत के साथ जो हैं वो खेमे में मौजूद हैं, और जिनकी हालत को देखकर मैं मुसलसल अश्क बहा रही थी। यहाँ जो नुक्ता मुझे अपने नाज़रीन को बताना है वो हया और इफ़त और मॉडेस्टी का है कि देखिए कि ऐसे हसास हालात में, जहाँ जान ख़तरे में है, जहाँ खाने को कुछ नहीं, जहाँ पहनने को कुछ नहीं, जहाँ सिक्योरिटी नहीं है, अमन नहीं है, कुछ भी नहीं है, सर पे छत नहीं है, चादर नहीं, कुछ भी नहीं है, लेकिन जो चीज़ मांग रही है इन तमाम चीज़ों में जो सबसे ज़्यादा मुहिम है वो दुख्तरे हुसैन के लिए इफ़त है, हया है, मॉडेस्टी है, चेस्टिटी है, कि वो कहती है मुझे चादर दे दो, मुझे कोई कपड़ा दे दो, मैं अपने आप को छुपा सकूं, जो खातून के लिए, एक औरत के लिए सबसे ज़्यादा कीमती चीज़ है। और शायद ये मुसीबत हमें इस ज़माने में जहाँ ये कबाहत बहुत आम हो गई है बहुत बड़ी ना लगे, लेकिन आप कल्बे फ़ातिमा बिन्त हुसैन से पूछें तो वह आपको बताएँगी कि ये कितनी बड़ी मुसीबत है। अब ये हालात खुद करबला में और आशूर के बाद, यहाँ तक के उसरा करबला से निकलते हैं, जाते हैं कूफे की जानिब। जब कूफे में पहुँचते हैं तो वहाँ आपको मालूम है कि वहाँ जहाँ पर अल्हम्दुलिल्लाह परवरदिगार आलम ने कुछ इस तरह से बंदोबस्त किया कि वही तमाशाई जो कि फरह और सुरूर के साथ खुशी मनाने के लिए आए थे, ان محفلوں کو اہل بیت علیہ السلام نے کس طرح سے بدلا اور خطبات دیے، نہ صرف ایک خطبہ، دو خطبہ جناب زینب دے رہی ہیں، ام کلثوم دے رہی ہیں، فاطمہ بنت حسین کا خطبہ ان دو بیویوں کے بعد عظیم ترین خطبہ ہے، طولانی ترین خطبہ ہے، عمیق ترین خطبہ ہے، جیسے علماء کہتے ہیں کہ انہیں گولڈن گولڈ سے لکھنا چاہیے، یعنی سونے سے بھی لکھا جائے تو کم ہے، کیونکہ اس میں اتنے مطالب ہیں کہ جہاں یہ خطبہ جناب فاطمہ بنت حسین اس انداز سے شروع کر رہی ہیں، دیکھیں انداز دیکھیے، آپ کہتی ہیں بسم اللہ الرحمن الرحیم الحمد للہ عدد الرمل والحصى وزنۃ العرش الی الثری، بہت عجیب عبارت ہے، اتنے دکھوں کے باوجود وہ بھی جوانی کے عالم میں، وہ بھی علی اکبر جیسے بھائی اور حسین جیسے مہربان ترین باپ کو، کہ اس عرض پر اس وقت اس سے زیادہ مہربان کوئی شخص، کوئی انسان ہی نہیں، ایسے کریم ہستیوں کو جس نے ابھی کچھ دن پہلے ہی ہاتھ سے کھو دیا ہو اور آگے اپنے ایک بھائی کو سالم میں دیکھا ہو، اتنے مصائب کے باوجود کہہ رہی حمد ہے پروردگار عالم کی، اس حمد کا وزن میں بتا نہیں سکتے، عرش سے لے کر فرش کی جانب جو وزن ہے، جس کو خدا جانتا ہے اس سے بھی زیادہ عظیم وزن، اور بہت فصاحت و بلاغت کے ساتھ یہاں تک کیا فرماتی ہے، وَأَتَوَكَّلُ عَلَيْهِ، میں اللہ پر توکل کرتی ہوں، اور یہ توکل حقیقی معنی میں ہے، ہمارا توکل کیسا ہے، ہمارا توکل جو ہے جب مصیبت آ جائے نا بہت زیادہ ہر طرف سے، اچھا میں کہتی ہوں کہ جو مصائب اہل بیت پر آئے ہیں، اسیران کربلا پر آئے ہیں، وہ مصائب تو آج تک کسی پہ نہ آ سکتے، نہ آئے ہیں اس حیثیت سے، لیکن وہ جو صبر ان کے پاس تھا، وہ یقیناً وہ صبر انہوں نے ادھر بھی دیکھا، کربلا میں جب دیکھا اپنے بابا کو، کہ اسلام کے خاطر حسین جب قربان ہو جائے اور کسی یقین کے ساتھ، تو یقیناً وہ تمام اس کربلا جو چند لمحوں میں ہوا، اس نے ایمان اسیران کربلا کو، ایمان اسیران کربلا کو اتنا قوی کر دیا تھا، کیونکہ اگر آپ کسی کے ایمان کو دیکھیں، ایمان مجسم امام حسین کو دیکھ رہے ہیں، وفا مجسم حضرت عباس کو دیکھا ہے، اور اسی طرح حسن اور سیرت و صورت اشبہ الناس برسول اللہ علی اکبر کو دیکھا، ان تمام قاسم کو دیکھا، تو اس کے بعد جب وہ ایسے حالت میں جاتے ہیں اور تمام مصائب کو گلے لگا کر استقبال کرتے ہیں اور کہتے ہیں اتوکل علیہا، توکل سوء ظن نہیں، شکایت نہیں، انشاءاللہ ہم اپنی زندگیوں میں اللہ سے اس انداز سے شکایت نہ کریں، بدگمانی نہ رکھیں، دیکھیں آج کل کیا ہوتا ہے، کوئی بھی کام ہے، شادی، جی شادی نہیں کرنی، کیوں؟ کیونکہ پیسہ نہیں ہے، گھر نہیں ہے، خدا پر حسن ظن نہیں رکھتا، خدا نے قرآن میں کہا ہے کہ جو گناہ میں پڑ جائے، کوئی بھی عمل نہ کرے جس کا میں نے حکم دیا ہے، اور اگر کنٹرول نہ کر سکتا اور گناہ میں پڑ جائے اور وہ عمل انجام نہ دے فقر کی خوف کی وجہ سے، اس نے میرے بارے میں بدگمانی سے کام لیا، اور اس زمانے میں الہ ماشاءاللہ گناہ ہوتے جا رہے ہیں، بہت سے واجبات نہیں ہو رہے صرف اس لیے کہ ہم ابھی جو ہیں وہ اس عمل کو انجام نہیں دے سکتے، کیونکہ ہمارے پاس وسعت نہیں ہے، وہ والا رزق نہیں ہے، یا حالات اتنے بہتر نہیں ہیں، تو یہ توکل کا حقیقی معنی ہمیں جناب فاطمہ بنت حسین کے جملات میں مل رہا ہے۔ اچھا پھر جس طرح ام کلثوم کے خطبہ کے کچھ جملات میں نے آپ کے سامنے پیش کیے، یہاں پر بھی بہت یقین کے ساتھ، بہت ہی کوبندہ الفاظ کے ذریعے جناب فاطمہ اہل کوفہ کو مخاطب کر رہی ہیں، نہ صرف لوگ نہیں پسند کرتے، یعنی ہم اگر ابھی دیکھ رہے ہیں تو ہمیں اتنا عجیب سا لگتا ہے کہ ایسے بہت تحقیر کی جا رہی ہے کہ تم ساری زندگی روتے ہی رہو، اور تب لکم لعن و عذاب اور تمام چیزوں کا ان کو وعدہ دیا جا رہا ہے جو اعمال انہوں نے کیے ہیں اس کی وجہ سے، تو وہاں بتایا جا رہا ہے کہ نہ صرف لوگ دور ہوتے چلے گئے بلکہ اور زیادہ قریب ہو رہے ہیں، شمع بن گئی گویا یہ ہستیاں، اور یہ سب کے سب پروانہ وار یہ جناب فاطمہ بنت حسن کے ارد گرد گویا طواف کر رہے ہیں۔ یہ خطبہ چلتا ہے چلتا ہے چلتا ہے، اتنا حسین، اتنا بلیغ، اور لوگوں کے دلوں کو جھنجھوڑ رہا ہے، جس طرح آپ سنتے ہیں ہمیشہ لوگ رو پڑے، یہاں تک کہ لوگوں کا کہنا پڑا اے پاک ہستیوں کی بیٹی بس बस बस करो, हमारे दिल फट पड़े, हमारे सीना चाक हो रहे हैं, हमारा वजूद मुतलाशी हो रहा है, इतना ये नहीं। जब इस मकाम तक पहुंचा तो उस वक्त कहते हैं बिनते हुसैन खामोश हो गई और आपने अपने खुतबे को इख्तिताम दिया। तो ये